जेल फरार जो हम इससे पहले कि कोई और राइस पेश करें, हमारे इन दोस्तों ने यहाँ पे बहुत मेहनत की है। जब हम लोग पहले दिन यहाँ पर आए थे तो यहाँ पर आपने देखा था कि सूरत हाल काफ़ी तब्दील हुई भी थी। मुसलसल हर रोज़ हम देखते हैं कोई ना कोई इम्प्रूवमेंट होती है, कोई ना कोई मेहनत अंजाम पाती है। इन दोस्तों ने मादी एतबार से भी बहुत मेहनत की है और खलूस से भी काम किया, मानवी एतबार से भी नीयतों को साफ़ सुथरा रखा और अहले बैत अतहार अलैहिस्सलाम की दर की खिदमत गुजार बन के खिदमत की। खुदा इंशाअल्लाह इन जवानों की तौफीकात में इजाफा फरमाए, जिन लोगों ने इनको इस काम में मदद दी खुदा ने मुताल उनकी तौफीकात में भी इजाफा फरमाए, और हम सबको पुरखलूस होकर अहले बैत अतहार अलैहिस्सलाम की असरदारी अंजाम देने की सआदत नसीब फरमाए इंशाअल्लाह। एक बार फिर इनकी तौफीकात के लिए, मजीद सेहत व सलामती के लिए, अहले बैत अतहार अलैहिस्सलाम की खिदमत गुजारी के लिए दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद फातिहा। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين بالقاسم محمد صلى الله عليه وسلم وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأراضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا درود भेजेगा मोहम्मद व आले मोहम्मद परवरदिगार आलम का इंतहाई एहसान है, इंतहाई लुत्फ करम, उसने अहले बैत अतहार अलैहिस्सलाम की फर्श अज़ा पर बैठना नसीब फरमाया है। खुदा की दी हुई इस नेमत का शुक्र बजा लाने के लिए, परचम अज़ा को दुनिया के कोने कोने तक पहुँचाने की सआदत के हुसूल के लिए, वक्त के इमाम के ज़हूर में ताजील की दुआ के लिए दुरूद भेजें मोहम्मद व आले मोहम्मद। खुदा नमतान ने इंसान को इस दुनिया के अंदर ज़िम्मेदारी के साथ कुछ आदाफ की तकमील के लिए इरसाल फरमाया है, और जिस तरह तमाम मखलूक़ात के साथ किया कि जिसको जो हदफ दिया है, जिसको जो मकसद दिया है, उसके ज़राए भी उसको नसीब किए। अदल खुदा का तकाजा यही था कि अगर वो किसी जानवर से कोई काम लेना चाहता है, हत्ता जानवर से, तो उस जानवर को उसके वसाइल दे। अगर मिसाल के तौर पर चाहता था कि कोई जानवर शिकार करे तो शिकार का वसीला दे, और अगर वो चाहता था कि कोई जानवर ज़मीन पे बाकी रहे اور اس کے پاس طاقت کا کوئی وسیلہ نہیں ہے تو چھپنے کا کوئی وسیلہ دے. تو آپ ہر جانور کے اندر خداوند متعال کی خلقت کے ایک منظر کو دیکھیں گے. کسی کے پاس جسم کی بے انتہا طاقت ہے, اتنی طاقت ہے کہ اگر اس کو گوشت کھانے والا بنا دیتا تو روئے زمین پہ کوئی جانور نہیں بچنا تھا, تو اس کو گوشت کھانے والا نہیں بنایا, اس کو درخت پتے اور گھاس کھانے والا بنایا. ہاتھی جیسا جانور اگر گوشت کھانے والا ہوتا پتہ نہیں جانور بچنے کتنے تھے. تو خدا متعال نے اس کو گوشت خور نہیں بنایا, اس کو اس قابل نہیں بنایا کہ وہ گوشت کو کھائے. اسی طریقے سے مثال کے طور پر اگر کچھ جانور ایسے ہیں ان کو ایسا نہیں بنایا کہ ان کے پاس کوئی مضبوط حملے کا طریقہ کار ہو, تو ان کو دفاع کا نظام دے دیا, ان کا دفاع کا نظام بہت مضبوط کیا ہے. ہمارے پاس ایسی مچھلیاں ہیں جو آپ لوگ ڈاکومنٹس وغیرہ میں دیکھتے رہیں گے ڈاکومنٹریز میں, کہ مثال کے طور پر نزدیک کوئی جانور آتا ہے اس کے تو وہ الیکٹریسٹی پروڈیوس کرتی ہے تاکہ اپنے آپ اپنا دفاع کر سکے. ہر جانور کو اس نے کسی نہ کسی صلاحیت سے مزین کیا ہے. اور جیسے ہم یہ عربی کا لفظ استعمال کرتے ہیں مزین کیا ہے, یعنی اس کو خوبصورت بنایا ہے, تو ہمیں اپنے آپ سے ایک سوال کرنا ہوتا ہے, اللہ نے انسان کو کس کے ذریعے خوبصورت بنایا؟ اصلی ترین خوبصورتی انسان کی کہاں پر ہے؟ اس کو اگر کوئی سمجھ لے اور اس کے اوپر محنت کرنا شروع کر دے تو دنیا میں اپنے ہدف میں کامیابی حاصل کرتا ہے. اور مولا کا انتہائی نفیس ایک فرمان ہے جو اس مطلب کو بہت اعلیٰ پیمانے پر بیان فرما رہا ہے. درود بھیجے گا محمد و آل محمد. اور میں اس کو جب یہ فرمان عرض کرنے لگتا ہوں تو یہ بات بھی عرض کر دیتا ہوں, کراچی میں ایک یونیورسٹی بن رہی ہے, انہوں نے اس کو اپنے مونوگرام کے اندر لکھا ہوا ہے. بہت اچھا کام کیا, اس فرمان کو اپنے مونوگرام کے اندر لکھا ہوا جو ان کا عنوان بنے گا. فرمان ہے, قیمت و کل امرئن ما یحسنو. دو طرح ترجمہ ہوتا ہے اس کا, میں ایک طرح آپ کی خدمت میں عرض کر رہا ہوں. ہر شخص کی قیمت وہ چیز ہوتی ہے جو اس کو خوبصورت بناتی ہے. مثلا اس مائک کی خوبصورتی کیا ہے؟ اس کا شیپ, اس کا میٹل, اس کا رنگ, یا اس کا آواز دوسری جگہ تک پہنچانا, خوبصورتی کیا ہے اس کی؟ اصلی خوبصورتی اس کا میٹل شیپ نہیں ہے, اصلی خوبصورتی یہ ہے کہ یہ آواز پہنچائے. اور اگر یہ آواز نہ پہنچائے اور بہت خوبصورت ہو تو کس کام کا ہے؟ کسی کام کا نہیں. ہمیں اپنے آپ سے پوچھنا پڑے گا ہماری خوبصورتی کس چیز میں ہے. اگر وہ خوبصورت چیز ہمارے اندر ہے تو خوبصورتی ہے, اور اگر نہیں ہے تو پوری دنیا کی فیشن انڈسٹری کو استعمال کر لو, خوبصورتی کا اتنا سا حصہ بھی نہیں آئے گا جو خدا خوبصورتی کہتا ہے. اس بات کا اگر ہم لوگوں کو ادراک حاصل ہو جائے, ہم اس کا شعور حاصل ہو جائے ہماری خوبصورتی کیا ہے, تو ہمیں ایک اور فائدہ ہوگا, ہم زندگی میں اپنے وقت کو ضائع نہیں کریں گے. ہمارے پاس جو دنیا میں قیمتی ترین چیز ہے, اصل یہ سب کانسیپٹس ہیں جن کے اوپر کام ہونا چاہیے اور اجمالاً ہمارے ذہن میں ہیں بھی, تفصیل سے نہیں ہے. قیمتی کوئی چیز کیوں ہوتی ہے؟ آپ کہیں گے وہ چیز جس کی ضرورت ہوتی ہے وہ قیمتی ہوتی ہے, تو آپ کو آکسیجن زیادہ کسی اور چیز کی ضرورت ہے؟ اس کو تو سب سے زیادہ قیمتی ہونا چاہیے تھا. اچھا, اس کی کوئی قیمت ہے؟ خدا نہ کرے, نعوذ باللہ کوئی دور ایسا آ گیا نا کہ ہمیں آکسیجن قیمت پہ خریدنی پڑ گئی, تو یہ جتنے بے وپاری ساہوکار سرمایہ دار ہیں یہ ہم لوگوں کو ذبح کروا دیں گے. اب وہ دور تو آ گیا کہ پانی خریدنا پڑ رہا ہے, جو پہلے تصور میں بھی نہیں تھا. 100 سال پہلے اصلا قابل تصور نہیں تھا کہ پانی خریدنا پڑے گا. لوگ مذاق میں کہتے تھے پانی بیچ رہا ہے. اور ابھی دو چیزیں رہ گئی ہیں جس کے بارے میں کافی سوچنا پڑے گا. ایک تو جس کو لوگ کہتے ہیں مٹی بیچ رہا ہے, تو مٹی تو واقعی بکتی ہے اور یہاں قبریں بھی ٹھیک ٹھاک مہنگی ہیں. میں نے جہاں تک سنا ویسٹ میں قبریں بہت مہنگی ہیں. اور دوسری چیز جو رہ گئی ہے وہ ہوا ہے. ابھی تک ہوا نہیں بک رہی. البتہ مجھے پتہ ہے کسی ملک تھا اور جاپان کے اندر مجھے یاد آتا ہے وہاں پہ ریسٹورنٹس ہیں جہاں پیور پولیوشن فری ایئر کو کنزیوم کرنے کے لیے انہوں نے کیفیز کھولے ہوئے ہیں. کیا آپ وہاں چلے جائیں تو وہاں ہوا بھی بکنے شروع ہو گئی ہے. ابھی الحمد للہ یہاں تک تو بات نہیں آئی ہے. صحیح. اچھا, ہوا بہت ضروری ہے, قیمتی ہے نہیں. قیمت کس چیز سے بنتی ہے؟ قیمت اس وقت بنتی ہے جب اس کی کوئی کمی ہو، کوئی چیز ہو جس کی کمی ہو اور ضرورت بھی ہو، اب اس کی قیمت بنتی ہے. اگر اس اعتبار سے دیکھیں تو دنیا میں ایک چیز ایسی ہے جس کی ضرورت بھی ہے اور اتنی کمی ہے، اتنی کمی ہے کہ اس کا ریپلیسمنٹ ہے ہی نہیں اصلا. وہ کیا ہے؟ وہ وقت ہے. وقت سے زیادہ کوئی قیمتی چیز نہیں ہے ہمارے پاس. کیوں؟ یہ جو ایک سیکنڈ گزرا ہے ہم سب کی زندگی سے، یہ کبھی واپس نہیں آئے گا، اور یہ بھی نہیں پتا کہ کتنے سیکنڈ باقی ہیں. اس سے زیادہ قیمتی چیز ہمارے پاس کوئی نہیں ہے، اور اگر ہم اس کو یوٹیلائز نہیں کر پا رہے، اس کا مطلب ہے زندگی کی قیمتی ترین چیز کو ہم نے ضائع کر دیا. اچھا، یہ جو زندگی کی قیمتی ترین چیز ہے یعنی وقت ہے، اس کو یوٹیلائز ہونا کہاں پر ہے؟ اس کو چند جگہوں پہ یوٹیلائز ہونا ہے جو اجمالاً ہم بیان کرتے ہیں، اور انشاءاللہ اس موضوع کی طرف آتے ہیں جس کو شروع کیا ہے، اور جو گزشتہ سے ہم موضوع لے کے چل رہے ہیں کہ کس طرح سے ہم اپنے کردار میں بہتری لے کر آئیں، کہ انشاءاللہ اب جب امام تشریف لائیں تو ہم ان کی خدمت میں شامل ہو سکیں، ان کے لشکر میں شامل ہونے کی سعادت نصیب ہو، اور انشاءاللہ ان کی نصرت کی راہ میں شہادت نصیب ہو انشاءاللہ. درود بھیجے گا محمد و آل محمد. بار دیگر درود بھیجے گا محمد و آل محمد. قرآن کریم نے اس منظر کو کئی دفعہ بیان کیا ہے کہ جب حضرت آدم علیہ السلام جنت سے نکال کر زمین پہ بھیجے گئے، کئی جگہ بیان ہوا. ایک جگہ جگہ کافی تفصیل سے بیان کیا اور یہ بتایا کہ مثلا خدا تعالیٰ نے حضرت آدم سے کہا کہ آدم، اب تک جو تم یہاں پہ تھے نا، نہ تمہیں کھانے کا مسئلہ تھا، نہ تمہیں پیاس کا مسئلہ تھا، نہ تمہیں سائے کا مسئلہ تھا. اب جو دنیا میں جا رہے ہو، اس میں کھانے کا مسئلہ بھی ہے، پیاس کا مسئلہ بھی ہے، سائے بھی چاہیے. گویا کیا ہے؟ یہ امتحان کا حصہ ہے تمہارا، تمہیں سب چاہیے. جنت کے بارے میں کہا تھا انک لا تجوع فیہا، اس کے اندر تمہیں کوئی بھوک نہیں لگے گی. اب جو دنیا میں آئے ہو، اب تمہیں بھوک لگے گی. اچھا، اب اس میں امتحان کیا ہے؟ اب ممکن ہے کوئی یہ سوچے امتحان یہ ہے کہ اس کا پیٹ بھوک لگے گی، پیٹ بھرنا ہے. نہیں، امتحان یہ اتنا بڑا امتحان نہیں ہے، یہ تو بہت چھوٹا امتحان ہے. یہ جو ہیومن باڈی ہے اتنی فلیکسیبل ہے کہ اگر اس کو منیمم کیلوریز پہ چلائیں تو یہ بہت اچھی چلتی ہے. اصلی امتحان یہ نہیں کہ اس کا پیٹ بھرنا ہے، اصلی امتحان یہ کہ زیادہ نہیں بھرنا ہے. اصلی امتحان یہاں پر ہے. آپ نے امام کی نصیحتوں میں نہیں دیکھا، پہلا جملہ ہی فرمایا تھا اس وقت تک مت کھانا جب تک اشتہا نہ ہو. اگر یہ امتحان ہوتا کہ تمہیں اس کو بھرنا ہے تو امام فرماتے پہلی نصیحت یہ کہ اسے بھرو، وہ تو تم بھرو گے ہی بھرو گے. اصلی امتحان بھرنا نہیں ہے، اصلی امتحان یہ کہ زیادہ نہیں بھرنا ہے اسے، یہ اصلی امتحان ہو گیا. ہماری زندگی کچھ ایسی جگہوں پہ خرچ ہوگی جو امتحان نہیں ہے، ہماری رہائش کے تقاضے ہیں. بھائی آپ پیٹ بھریں گے تو آپ زندہ ہیں تو بھریں گے، کوئی روکے گا تب بھی بھریں گے. آپ زندہ ہیں تو لباس پہنیں گے، آپ زندہ ہیں تو چھت بھی آپ کو چاہیے، آپ کو سب کچھ چاہیے. یہ آپ کی زندگی کے تقاضے ہیں. امتحان کیا ہے؟ یہ تقاضے ہیں، ان کو ہدف مت بنانا. ہم میں سے بہت سارے لوگ تقاضوں کو ہدف بنائے بیٹھے. بھائی یہ زندگی کا تقاضا ہے کہ تم نے مل کے رہنا ہے، تمہارے رشتے دار ہوں گے، رشتے داریاں ہوں گی. جعلناکم شعوبا وقبائل لتعارفوا، ہم نے تم کو ایک مرد و عورت سے خلق کیا ہے، تمہیں شعوب اور قبائل کے اندر رکھا ہے تاکہ ایک دوسرے کو پہچانو. شعوب اور قبائل، گروہ اور قبیلے، یہ تمہاری زندگی کا مقصد نہیں ہے، یہ تو ایک وسیلہ شناخت ہے، اس سے زیادہ تھوڑی ہے. کھانا پینا کرنا ہے، یہ زندگی کا ہدف ہے؟ ہدف نہیں ہے، یہ تقاضا ہے، اسے پورا کرنا ہے. چلو یہ سارے تقاضے ہو گئے. اب میں ایک اور بات سوچتا ہوں، اور میں تھوڑا سا وقت لے کر آپ کا یہ منظر آپ کی خدمت میں پیش کرتا ہوں، اور اپنی آواز کے خراب ہونے کی وجہ سے انتہائی معذرت خواہ ہوں. آپ کی سماعت کے اوپر کافی بھاری پڑ رہا ہوگا، لیکن میں کوشش کر رہا ہوں کہ جو ذمہ داری ہمارے اوپر ہے، اس ذمہ داری کو چاہے اس بری آواز میں ہی صحیح ہم کسی حد تک انجام دے دیں انشاءاللہ. درود بھیجے گا محمد و آل محمد. اللہ अहमद अजल। कुछ वक्त पहले ऑस्ट्रेलिया में था, तो वो किसी जगह पे मैं रुका हुआ था जिसकी, जहाँ पे कमरा बहुत ऊंची किसी मंजिल पे था, तो काफ़ी शहर उससे नीचे नज़र आता था। आज उस शहर में एक दफ़ा मैं इसी बालकनी में खड़ा नीचे देख रहा था, तो सुबह सुबह का वक्त था, उसके अतराफ में ही एक ट्रेन का स्टेशन भी था, एक मेट्रो का स्टेशन भी था, बस का स्टेशन भी था, लोग आ रहे थे जा रहे थे, एक अफरा तफरी जो मसलन सिडनी जैसे शहर के अंदर होती है, वो आप समझ रहे हैं, यहाँ पर भी हर जगह होती है। अच्छा, मैं उनको देखने लगा तो मैं सोचने लगा कि इनमें से कौन सा आदमी किसके लिए काम कर रहा है। तस्वुर देखिएगा भाई, वहाँ पे एक एम्बुलेंस चल रही है, ये एम्बुलेंस क्या कर रही है, यहाँ पे कोई आदमी रह रहा है, वो बीमार हो गया, ये एम्बुलेंस उसके लिए गई है। चलो, वो जो आदमी है वो कहाँ काम कर रहा है, वो किसी बैंक में काम कर रहा है, वो घर से निकलेगा इस ट्रेन पे होता हुआ बैंक में जाएगा, तो ये ट्रेन किसके लिए काम कर रही है, ये इसके लिए काम कर रही है ताकि ये बैंक में जाएगा। वो जो बैंक वाला है वो किसके लिए काम कर रहा है, वो एक कंपनी के लिए काम कर रहा है, वो कंपनी को कर्जे देता है, वो अपनी कंपनी में लगाता है, उस कंपनी में कुछ बन रहा है। वो जो कंपनी में काम कर रहे हैं वो क्या कर रहे हैं, वो कंपनी में कुछ बना रहे हैं। वो जो बना रहे हैं वो क्या बना रहे हैं, वो डिब्बे बना रहे हैं, खाने पीने की चीज़ें बना रहे हैं जो इन लोगों ने खानी है। अच्छा, इसने जो खानी है फिर क्या करना है, अगले दिन फिर सुबह बैंक में जाना है। असली काम किसका है, असली काम है क्या भाई? सदर मुल्क चला रहा है, कैबिनेट मुल्क चला रही है, पार्लियामेंट मुल्क चला रही है, वो जो मुल्क चल रहा है उसके नीचे क्या हो रहा है, उसके नीचे ये हो रहा है, ये सब एक दूसरे के लिए काम कर रहे हैं। असली काम कौन सा है जो इन सब ने करना है? बैंकिंग असली काम है? रोड मेंटेनेंस असली काम है? ट्रेन चलना असली काम है? ये तो कोई भी असली काम नहीं है। खाना पीना असली काम है? नहीं है। असली काम कौन सा है फिर? ये दुनिया की मुसीबत है इस वक्त, ऑब्जेक्टिव नहीं है। इस दुनिया की मुसीबतों में से एक मुसीबत है, इनके पास ऑब्जेक्टिव नहीं है। अच्छा, असली काम मैं आपकी खिदमत में और अर्ज कर देता हूं, इससे ज्यादा अहमकाना बात आपने कम सुनी होगी, और ये अमेरिका के एक सदर ने सुनाई है। ताज्जुब की बात है वाकई कि पढ़ी लिखी कौम का सदर ऐसी ऐसी बातें करने लगे तो आदमी हैरान हो जाता है। हुआ साहब इस तरह कि उन्होंने बताया कि हम पूरे मुल्क के साथ जद्दोजहद करेंगे, तरक्की करेंगे, तरक्की करने के बाद क्या करेंगे? उन्होंने कहा ऐसा है, अभी तो हम दो दिन छुट्टियां करते हैं ना, फिर हम तीन दिन छुट्टी करेंगे। जॉर्ज बुश ने कहा था, ये मैंने खुद सुना। अच्छा, मसला ये है कि भाई ठीक है, तुम पहले दो दिन छुट्टी कर रहे थे, फिर तीन दिन छुट्टी करोगे, ये बताओ कि जब बहुत तरक्की कर लोगे और सात दिन छुट्टी करोगे तब क्या करोगे? बहुत तरक्की कर ली, सात दिन छुट्टी कर ली। पहला मसला तो है कि भाई तुम जब सात दिन छुट्टी करोगे तो बाकी तुम्हारा काम को फरिश्ते कर रहे होंगे, कौन करेगा? मैं जब पाकिस्तान में कहता हूं तो कहता हूं हम मजलूम करेंगे, ये छुट्टी करेगा, हम काम करेंगे, कोई तो करेगा ना, कोई और इंसान इनकी खिदमत करेगा। अच्छा, जब ये छुट्टी होगी तो क्या करेंगे? ये अय्याशी करेंगे। और हदफ खलकत क्या है? इनका हदफ खलकत अय्याशी है, जिस्म की लज्जत। सारा जो निजाम चल रहा है वो किस लिए चल रहा है? लज्जत के ऊपर, लज्जत परस्ती के ऊपर चल रहा है। अच्छा, ये जो लज्जत परस्ती आप कहेंगे ये मॉडर्न फिनोमिना है, नहीं, ये मॉडर्न फिनोमिना नहीं है, ये ग्रीक्स के जमाने में भी था। ग्रीस के जमाने में फिलोसफी उठी थी, बहुत ज्यादा मशहूर नहीं हुई थी, लेकिन कुछ किंग्स, कुछ प्रिंसली स्टेट्स उसके मानने वाले बन गए थे, उसको कहते थे एपिकोरिज्म। एपिकोरिज्म क्या था? कहते थे वो इंसान सआदतमंद है, वो इंसान सबसे ज्यादा कामयाब है जिसको सबसे ज्यादा लज्जत मिलती है, और लज्जत भी कौन सी? जिस्म की लज्जत। वो सबसे ज्यादा कामयाब है। तो एपिकोरिस जो किंग्स होते थे वो क्या करते थे? वो खाना खाते थे, खाना खाने के बाद मुर्गी का पर मुंह में डाल के खाने को उलट देते थे, दोबारा खाना खाते थे ताकि लज्जत में इजाफा हो। ये और आज की दुनिया बगैर कहे एपिकोरिज्म पे चल रही है, लज्जत परस्ती के ऊपर चल रही है। अच्छा, अब ये जो लज्जत परस्ती और जिस तरह की लज्जत इनको चाहिए वो जानवरों में मुश्तरक है, हमारे और उनके, हमारे जानवरों के दरमियान मुश्तरक लज्जत है। एक और लज्जत है जो इंसानी लज्जत है, वो जानवरों में नहीं है, वो इंसानों के अंदर है, उससे इन्होंने अपने आप को महरूम किया हुआ। और अगर इंसान इस लज्जत पे घूम रहे हो جو جسمانی لذت ہے تو پھر ایک فینومینا کنفرم ہے اور وہ نیچرل ریسورسز کا ختم ہونا ہے, کنفرم ہے. چونکہ اس قسم کے لذت پرست معاشرہ یقیناً اسراف کرے گا, اور جب وہ اسراف کرے گا تو پھر یہ ہوگا کہ یہ جتنا بھی پیدا کرتے رہیں, جتنا بھی پروڈیوس کرتے رہیں, وہ کم پڑتا رہے گا, یہ کبھی ختم نہیں ہوگا معاملہ. اچھا, جب پروڈکشن کافی نہیں ہوگی تو اس کا مطلب ہے کچھ لوگ لذت میں عیاشی کریں گے اور باقی سب لوگوں کو پینے کا پانی بھی نہیں ملے گا, اور یہ اس وقت دنیا کی حالت ہے. میں پہلے آپ کی خدمت میں اشارتاً عرض کر چکا ہوں, شہید باقر الصدر نے اقتصادنا کے اندر قرآن کریم کی ایک آئے کریمہ سے اتنا خوبصورت اقتصادی فائدہ اٹھایا. میں آپ کی خدمت میں بہت اجمالاً اس کو عرض کر دیتا ہوں تاکہ آپ اس کے ان کی لاجک کو دیکھیں کس طرح سے تھی. درود بھیجے گا محمد و آل محمد پر. قرآن کریم نے فرمایا ان الانسان لظلوم کفار, یقیناً انسان ظلم کرنے والا اور جہل میں رہنے والا ہے. ان الانسان لظلوم کفار, انسان ظلم میں رہنے والا ہے, ظلم کرنے والا ہے اور جہل میں رہنے والا ہے. معذرت کے ساتھ میں جہل کا ترجمہ کفار کا ترجمہ جہالت پہ کر گیا ہوں غلطی سے, چونکہ ایک اور آئے کریمہ میرے ذہن کے اندر آ رہی تھی. جو آئے کریمہ جس سے شہید صدر نے استفادہ کیا, آئے کریمہ یہی ہے, ترجمہ یہ, یقیناً انسان ظلم کرنے والا ہے اور کفران نعمت کرنے والا ہے. یقیناً انسان ظلم کرنے والا ہے اور کفران نعمت کرنے والا ہے. اچھا, اس میں اقتصادی فائدہ کیسے اٹھایا, اکنامکس سے اس کا کیا تعلق ہے؟ شہید صدر نے بہت خوبصورت اپنی اس فلسفیانہ عقل کو استعمال کرتے ہوئے ارشاد فرمایا جو اکنامکس ہے اس کے دو مین پارٹس ہیں, ایک پروڈکشن ہے, دوسرا ڈسٹریبیوشن ہے. خداوند متعال نے اس آیہ کریمہ کے اندر دونوں کے اوپر ہونے والی انسان کی کمی کو ایکسپلین کیا. ان الانسان لظلوم کفار, انسان ظلم کرنے والا ہے اور کفران نعمت کرنے والا ہے. تو فرمایا کہ یہ ڈسٹریبیوشن کے لیول پر کفران نعمت کرتا ہے, ظلم کرتا ہے, اور پروڈکشن کے لیول پر کفران نعمت کرتا ہے. اس کو دوبارہ عرض کرتا ہوں, ڈسٹریبیوشن کے لیول پر ظلم کرتا ہے. ڈسٹریبیوشن کے لیول پر ظلم کیا کرتا ہے؟ عادلانہ تقسیم نہیں کرتا. آپ دیکھ رہے ہیں میں نے مساویانہ تقسیم نہیں کہا ہے, مساویانہ تقسیم نہیں کہا ہے. مساویانہ تقسیم غلط ہے, عادلانہ تقسیم. مساویانہ تقسیم ہمیشہ ظلم کروائے گی. یہ بالکل ایسے ہی جیسے اسکول کے اندر ایک کلاس کے سارے بچوں کو مساوی نمبر دے دیے جائیں. مساویانہ تقسیم ہمیشہ ظلم ہے, عادلانہ تقسیم نہیں کرتا, یہ انسان کا ظلم ہے. دوسری بات کیا ہے؟ کفران نعمت کرتا ہے. کس لیول پہ کفران نعمت کرتا ہے؟ پروڈکشن کے لیول پہ, پروڈکشن کے لیول پہ کفران نعمت کرتا ہے. اور میں کہوں گا ہم جیسا کفران نعمت کرنے والا, مثلا جو میرا تعلق پاکستان سے ہے, ہم جیسا کفران نعمت کرنے والا کم ہوگا, ہم جیسے کفران نعمت کرنے والا کم ہوگا. یہ جو ہماری مشکل آئی ہوئی ہے ڈسٹریبیوشن کے لیول پہ تو آئی ہوئی ہے کہ ظلم کرتے ہیں, اپنے حق سے زیادہ مانگ کے بیٹھ جاتے ہیں. لیکن پروڈکشن کے لیول پر کفران نعمت شاید پاکستان میں جس پیمانے پر ہو رہی ہے اللہ جانتا ہے کیا ہو رہا ہے. اور اس کی بہت ساری مثالیں میں آپ کو اس میں نہ الجھاؤں. لب لباب کیا ہے؟ لباب یہ ہے, زندگی میں آپ دیکھیں آپ کو کس چیز نے خوبصورت بنانا ہے, اور خوبصورتی وہ ہونی چاہیے جس کے اندر بقا ہو, مرنے پر ختم نہ ہو جائے. آپ کی کچھ خوبصورتیاں ایسی ہیں جیسے ہی مریں گے دو دن بھی قابل تحمل نہیں ہوگی, دو دن بھی قابل تحمل نہیں ہوگی. اور کچھ خوبصورتیاں ایسی ہیں جو آپ کو باقی جاویدان زندگی کے اندر خوبصورتی دلوائے گی. اس کو آئیڈینٹیفائی کریں. اور وہ مولا نے اس مشہور روایت کے اندر جو میں نے آپ کی خدمت میں تفصیل سے تین دن عرض کی عنوان بصری کی, اس روایت کے اندر تفصیل سے ارشاد فرمایا تمہاری وہ جو اصلی خوبصورتی ہے اس کو تم نے کس طریقے سے بہتر بنانا ہے اور اس کے اوپر کس طریقے سے محنت کرنی ہے. ہم علم کے چیپٹر تک پہنچے تھے, آخری جو تین نصیحتیں امام نے فرمائی تھیں وہ علم کے حوالے سے تھیں. فرمایا جو نہیں جانتے وہ عالم سے پوچھنا, اور ہرگز امتحان اور زحمت کے لیے مت پوچھنا. فرمایا اپنی طرف سے کبھی رائے مت دینا, اپنی رائے پہ عمل نہیں کرنا بلکہ احتیاط کرنا اور فتوے سے ایسے ہی بھاگنا، دوسروں کی لیڈرشپ سے ایسے ہی بھاگنا جیسے کہ کوئی شیر کو دیکھ کر بھاگتا ہے. اب اس سے استفادہ کرتے ہوئے اپنی زندگی کی طرف آتے ہیں. درود بھیجے گا محمد والے محمد صلی اللہ علیہ وسلم. اگر اسٹیپس بنانا چاہیں پہلا اسٹیپ کیا ہونا چاہیے؟ اگر آپ اور میں چاہیں کہ امام کے ان کلمات کی روشنی میں اپنی زندگی کے لیے اہداف بنائیں، پہلا قدم کیا ہونا چاہیے؟ پہلا قدم یہ ہونا چاہیے میں اپنے طور پہ سوچوں مجھے اپنی کن صفات پر محنت کرنی ہے، مجھے اپنی کن صفات پہ محنت کرتی ہیں. جب بھی ماہ رمضان آتا ہے میں معمولاً یہ بات عرض کیا کرتا ہوں، چونکہ آپ نہیں معلوم زندگی میں کب آپ کے سامنے دوبارہ ہونے کا موقع ہو، تو میں آپ کی خدمت میں اس کو عرض کر دوں. ہمیشہ اپنا جائزہ لیتے رہیں، آپ کے اندر اگر کوئی کہے قیامت کے دن کے لیے کہ آپ کے اندر اچھائی کون سی ہے، جس کو آپ چاہیں کہ میدان حشر میں مجھے اس نام سے پکارا جائے، آپ کے دل میں کس کی آرزو ہے؟ مثلا آپ چاہتے ہیں قیامت کے دن آپ کو سچوں میں اٹھایا جائے؟ اپنے آپ سے سوال کیجئے، میرے اندر سچائی ہے؟ اگر نہیں ہے سچائی تو سچوں میں کیسے اٹھوں گا؟ بھائی یہ کوئی پاسپورٹ کا مسئلہ تھوڑی کہ آپ کا پاسپورٹ کہیں گے بن گیا آپ وہیں پہ اٹھیں گے. سچائی ہوگی تو آپ سچوں میں اٹھیں گے، نہیں ہوگی سچائی تو سچوں میں نہیں اٹھیں گے. اب اپنے آپ سے پوچھ رہے ہیں میں قیامت کے دن محشر میں اٹھایا جانے والا ہوں، ان صفات کے اوپر مجھے اٹھایا جائے گا، کن صفات کو چاہتا ہوں میرے اندر ہوں؟ سچائی پہ اٹھنا چاہتا ہوں. اچھا اگر سچائی پہ نہیں اٹھنا چاہتے تو اور کون سی صفت ہوگی اس کے مقابلے میں؟ ظاہر اس کے مقابلے میں جھوٹ ہے، تو خدا نہ کرے ظاہر ہے کہ میں جھوٹوں کے اندر تو نہیں اٹھنا چاہتا، سچوں میں اٹھنا چاہتا ہوں، تو مجھے کیا کرنا ہوگا؟ مجھے سچائی پہ محنت کرنی پڑے گی، اپنے اندر سچائی بنانی پڑے گی. اب سچائی کسے کہتے ہیں؟ سچائی کیسے ایجاد ہوتی ہے؟ سچ صرف زبان سے بولنا نہیں ہوتا، سچ کی جو بہت بڑی مشکل ہے یہ جو ہم معمولاً کہتے ہیں سچائی، تو ہم کہتے ہیں سچ زبان سے بول دیا، سچ تو یہ سچ ہے، ایک لیول سچ کا یہی ہے. سب سے بڑی سچائی کیا ہے؟ جو دل میں ہو وہ چھپانے والا نہ ہو، اتنا صاف ہو دل کہ اگر کوئی اس کا ایکس رے کر کے اس کا اسکین کر کے باہر لگائے آپ کو شرم نہ آئے کہ تم نے دل میں کیا چھپائے رکھا ہے. اور کچھ مہارتیں رکھنے والے لوگ اس کو پہچان سکتے ہیں، ہم لوگ نہیں دیکھ سکتے، اور میں کہتا ہوں اللہ کا شکر ہے کہ نہیں دیکھ سکتے، ورنہ مصیبتیں بن جاتی ہم لوگوں کے لیے، زندگی گزارنا عذاب پڑ جاتا. وہ ایک بندے خدا تھا، اس کو کہیں یہ نعمت مل گئی، جو بعض دوست احباب اس بارے میں مشکوک ہیں کہ یہ نعمت ہوتی ہے نہیں ہوتی، تو میں آپ کو طالب علم ہونے کے ناطے اتنا کہہ سکتا ہوں کہ ہوتی بھی ہے اور دنیا میں لوگوں کے پاس ہے بھی. اس کو چھوڑ دیجیے آپ کہ ہوتی ہے نہیں ہوتی، ایک بندے کے پاس تھی، اس نے دعا کی اہل بیت سے کہ مجھے یہ نہ ہو، ختم ہو گیا. کسی نے اس سے پوچھا کہ بندے خدا لوگ تو تڑپتے ہیں کہ یہ نعمت مل جائے، ایک حقیقت تک پہنچ گئے تم، تو یہ تم نے کیا کیا؟ کہنے لگا اس میں کون سی اچھائی کہ اپنے دوست کو بندر بنا دیکھتے رہو. کہنے لگا کیا اچھائی ہے؟ جس کو آپ نے ساری زندگی دوستی جس کے ساتھ رکھی اس کو آپ بندر کی شکل میں دیکھ رہے ہیں. کہنے لگا یہ کون سی اچھائی ہے؟ اس لیے میں نے گڑگڑا کے کہا کہ مجھ سے ختم کرو تاکہ میری زندگی تو آسانی سے گزرے. یہ ہے، یہ حقائق ہیں، اہل بیت کے شاگردوں نے اس کو سیکھا ہے ان سے، روایات میں بھی موجود ہے. روایت میں آپ نے سنا ہے ہمیشہ میدان منا کے اندر اہل بیت دکھا دیا کرتے تھے کہ بعض اوقات کہ بھائی یہ ہے ایسے. اب آپ کو اور مجھے کیا کرنا ہے؟ آپ اپنی صفات پہ محنت کریں، آپ کن صفات پہ آگے بڑھنا چاہ رہے ہیں، اور آپ کے ذہن میں اصل گفتگو کہاں پر ہے؟ ہم نے اتنی اچھی صفات جمع کرنی ہے کہ کل امام کا لشکر بنے تو ہم اس کے ایلیجیبل ہوں کہ اندر جا سکیں، اتنی اچھی صفات ہوں ہمارے اندر. اس کا ایک اور چھوٹا طریقہ بھی ہے اپنے آپ کو سمجھانے کے لیے، اور ظاہر ہے کہ ہمارا بھی اصلی مقصد اور ہدف اپنی زندگی میں یہی ہے کہ ہمیں یہ کام کرنا ہے. تو میں آپ کو ایک اور طریقہ کار عرض کر دیتا ہوں جو بڑا مؤثر واقع ہوتا ہے بعض اوقات. درود بھیجے گا محمد و آل محمد. انسان کے لیے بہت مشکل کام اپنی اصلاح ہے، اس کام پر اپنے آپ کو تیار کرنا بعض اوقات بڑی مصیبت کا کام ہے. تیار کر لے گے نہیں مجھے کچھ کرنا ہے اس کے لیے، اس کا ایک طریقہ ہے. مثلا فرض کیجئے आज शाम, आज रात जैसे 5 मिनट के लिए अपने जहन को दूसरी चीजों से फारिग करके एक सवाल अपने आप से करें, सिर्फ 5 मिनट के लिए कह रहा हूं, जहन को फारिग करें, एक सवाल अपने आप से करें। मैं तो अपने आप को जानता हूं ना कि मैं क्या हूं, आप भी अपने आप को जानते हैं कि आप क्या हैं। अपने आप से पूछें, आज रात जहूर हो जो कुछ मैं हूं, लश्कर में जाने के काबिल हूं, जैसा भी हूं, इसी वक्त जहूर हो, इमाम की निदा है, जो लश्कर में जाने के काबिल हैं वो आ जाएं, इस काबिल अभी अभी हूं। अगर ऐसा है कि मैं एहसास कर रहा हूं कि नहीं हूं, तो अब मैं क्या करूं? अगर वाकई कोई कुछ करना चाहता है तो थ्योरेटिकली या प्रैक्टिकली एक पेपर लेकर 2 कॉलम बना ले। नंबर 1, कौन सी गलत सिफतें हैं जो मुझ में नहीं होनी चाहिए, ये रुकावट हैं उन तक पहुंचने में, जो मेरे अंदर हैं गलत हैं, इनको निकल जाना चाहिए। राइट हैंड पे लिख ले। आप कहेंगे पहले ये क्यों नहीं लिखा कि अच्छी सिफतें कौन सी हैं? नहीं, पहले उन्हें खत्म करो जो गलत है। बकौल आगा बहजत के, किसने पूछा आगा हमें क्या करना चाहिए, कहेंगे ये मत पूछो, पहले ये पूछो हमें क्या नहीं करना चाहिए, वो बड़ा जुल्म है। कोई अच्छा काम ना करो तो फिर सिर्फ इतना करो, कोई बुरा काम ना करो। कोई आदमी कहे मैं कोई अच्छा काम नहीं करूंगा, तो कहेंगे बहुत अच्छा है, कोई अच्छा काम नहीं करो, सिर्फ एक काम कर लो, कोई बुरा काम भी नहीं करो। फिर कामयाब होगा वो इंसान जो कहे मैंने कोई अच्छा काम नहीं किया और एक और काम यह किया कि कोई बुरा काम भी नहीं किया, ये आदमी कामयाब हो जाएगा। सबसे पहले एक लिस्ट बनाएं, 2 कॉलम बनाएं। नंबर 1 राइट कॉलम ये लिखें, भाई मैं अपने आप को पहचानता हूं, ये चीजें गलत हैं, ये नहीं होना चाहिए, इनको निकलना चाहिए। लिख लें, लिस्ट कर लें। लेफ्ट हैंड पे, मैं चाहता हूं कि मरने से पहले मेरे अंदर ये हो, उन्हें लिख लें। हर इंसान के आइडियल्स होते हैं ना, मसलन एक आदमी कहता है मैं चाहता हूं मरने से पहले ये जो बिल्डिंग नजर आ रही है ना, इसकी इसका मैं मालिक बन जाऊं। आपका भी तो कोई आइडियल होगा जिंदगी में कि आप मरने से पहले चाहते हैं काश ये हो जाए, और मैंने जो आपकी खिदमत में अर्ज किया था, नहीं चाहते जॉन का सा मुकद्दर हमारा हो। कुछ तो आपके जहन में भी आइडियल्स होंगे ना, सारी जिंदगी आपने स्पर्श ऐसा जिंदगी गुजारी है, जो आइडियल्स हैं लेफ्ट हैंड के ऊपर लिखें, काश ऐसा हो जाए। उसके बाद क्या करें, अभी काम और थोड़ा सा बाकी है। ये जो राइट पे कॉलम बना है जिसमें मेरी वो क्वालिटीज लिखी हैं जो नहीं होनी चाहिए थी और हैं, इनमें देखिए जो सबसे बड़ी खराबी है वो कौन सी है। जिस तरह एक इंसान के पास एक ऐसा बिजनेस होता है ना जिससे वो 10 बिजनेस बनाता है, इस तरह इंसान की बास खराबियां ऐसी होती हैं जो 10 खराबियां और बनाती हैं। वो जो की खराबी है, असली तरीन खराबी है, जो तमाम बुराइयों की रूट्स बनी हुई है, उसको पकड़ने की कोशिश करें, उसे पकड़ लें, उससे लड़ें, फिर उससे लड़ें, इसको कैसे सही करना है। अच्छा, मुमकिन है कोई ये कहे भाई मेरे अंदर इतना हौसला नहीं है, मैं नहीं कर सकता, तो फिर क्या करें, छोटी छोटी खराबियां पकड़े। इंसान 2 किस्म के होते हैं जो मुझे अभी तक समझ में आया, मैंने इस काम को कई दफा अंजाम देने की कोशिश की दोस्तों के साथ, तो मुझे इंसान 2 किस्म के समझ में आया इस मामले के अंदर। अब जाहिर है कि चूंकि मुझे समझ में आए तो गलत भी हो सकता है, 2 में से 4 हो जाए इसे, लेकिन जो मुझे समझ में आया, कुछ ऐसे समझ में आए कि जो बहुत ग्रेजुअली आगे बढ़ना चाहते हैं, छोटे छोटे से लड़कर स्ट्रेंथ लेते हैं ताकि बड़ी चीज से लड़े। एक कैटेगरी इंसानों की ये होती है। अच्छा, इंसानों की एक और कैटेगरी ऐसी होती है, वो कहती है हमें छोटे छोटे से पहले नहीं लड़ना, जो सबसे जिससे असली लड़ाई है ना वो पहले बता दो, हम पहले उससे लड़ेंगे। आप अपना जायजा खुद ने, आप कौन से हैं? वो जो छोटे मामलात से लड़ता है फिर बड़े तक पहुंचता है, या आप वो हैं जो कहता है नहीं, एक ही हिट में सबसे बड़ी बुराई को सबसे पहले हिट कर दो, बाकी बाद में देखा जाएगा, बाकी तो खुद ही सही हो जाएगा। आप अपना जायजा खुद ले लें, उसके बाद आप मेहनत करना शुरू करें, इस मेहनत में आप आगे बढ़ना शुरू हो जाएंगे। अब ये सारा मैंने आपको प्रोसीजर इतनी तफसील से बता दिया, जो मुमकिन है कुछ दोस्त अहबाब कहेंगे नहीं इतनी तफसील से बताने की जरूरत नहीं थी इसको यहां पे, لیکن میں نے اس لیے اس آپ کی خدمت میں عرض کیا تاکہ کوئی ایسا نہ ہو کہ جو کہے کہ مجھے سمجھ میں نہیں آیا کہ یہ کرنا کیا تھا. تو آج میں نے 8 دنوں کا لب لباب آپ کو اس پہ رکھ کے بتا دیا کہ بھائی جو آپ نے آگے کام کرنا ہے نا وہ یہ کام کرنا ہے, اور اس کے اندر اب آپ کے اوپر جو سب سے بڑا مسئلہ آئے گا وہ کنٹرول کا آئے گا. آپ کنٹرول کیسے بڑھائیں گے؟ اور اگر آپ کے ذہن میں ہو تو میں نے دوسرے دن شاید کنٹرول بڑھانے کے طریقے عرض کیے تھے کہ اگر آپ نے کنٹرول بڑھانا ہے تو آپ کنٹرول کیسے بڑھائیں گے. تو یہ پھر آپ کا پورا نظام بننا شروع ہو جائے گا اور آپ اس نظام کو لے کر آگے بڑھ سکتے ہیں. اگر آپ کو یاد ہو میں نے دوسرے یا تیسرے دن آپ کی خدمت میں توفیقات بڑھانے کا طریقہ بھی عرض کیا تھا, اور وہ گراؤنڈ تھا جس کے اوپر ہم لے کے چلے تھے آگے کہ کنٹرول کیسے بڑھتا ہے, چونکہ کنٹرول وہ سینٹرل پوائنٹ ہے, فوکل پوائنٹ ہے جس سے ساری چیزیں آگے بڑھتی ہیں کنٹرول. اور کنٹرول میں جو سب سے مشکل کام ہے وہ ٹیمپٹیشنز کیسے کنٹرول ہوتی ہیں. اور میں یہ سمجھ رہا ہوں کہ یہ انسان اور جانور کا فرق ہے. جانور اور انسان کا جو سب سے بڑا فرق آتا ہے وہ ٹیمپٹیشنز کو کنٹرول کرنے میں. خدا نے انسان کو یہ مہارت دی ہے, اور اگر کوئی انسان اس مہارت کو استعمال نہ کرے تو پریکٹیکلی وہ اپنے آپ کو جانور بنا چکا ہے. پھر جو اس کو استعمال کرتا ہے اس کو خدا بہت عجیب و غریب طریقوں سے نوازنا شروع کر دیتا ہے. یہ سارا پلان ہے, وہ آپ کے سامنے رکھا گیا ہے. درود بھیجے گا محمد و آل محمد. اہل بیت اطہار علیہ السلام کی عظمت پر ایک بار پھر درود بھیجے محمد و آل محمد. اب ایک آخری سوال اس سلسلے کا, یہ کیسے پتا چلے گا کہ میں صحیح راستے پر ہوں یا غلط پر ہوں؟ بھائی میں نے آپ کی خدمت میں شاید ایک دفعہ عرض کیا تھا وہ یہ کہ بھائی جو ہماری باڈی ہے اس کی تو نشانیاں بہت واضح ہوتی ہیں. ایک بچہ 6 سال کا ہے, ایوریج ہائٹ اتنی ہے, ایوریج ویٹ اتنا ہے, یہ ایکٹیویٹی بچے کے اندر ہوئی تو اس کا مطلب ہے یہ بچہ ایبسولوٹلی نارمل ہے. بہت آپ کو تیر مارنا ہے اس کا کہ آئی کیو ٹیسٹ لے لیں, آئی کیو ٹیسٹ لے لیں. آئی کیو بھی اس کی اگر نارمل ایوریج کے اندر آ رہی ہے اس کا مطلب ہے آپ کا بچہ فٹ ہے, کوئی ایشو نہیں ہے آپ کو. ٹھیک ہے, یہ تو چلو باڈی کا ہو گیا, آگے جا کے کیا ہوگا؟ 40 سال کے ہو گئے, فلاں فلاں میڈیکل ٹیسٹ لکھا ہوا ہے, یہ میڈیکل ٹیسٹ آپ کروا لیجیے گا, یہ آپ کے ٹیسٹ ہو جائیں گے, آپ کو پتہ چل جائے گا بھائی 40 سال میں آپ کی باڈی فٹ ہے یا آپ کو پرابلم ہے. پرابلم ہے تو یہ علاج کرا لو, فٹ ہے تو پھر الحمدللہ. یہ کیسے پتا چلے گا کہ روح فٹ ہے یا بیمار ہے؟ یہ کیسے ہوتا ہے؟ اس کو کیسے سمجھتے ہیں؟ اچھا انسان اگر بہت فٹ ہوتا ہے تو بڑا لمبا بھاگتا ہے, 8 کلومیٹر بھاگ رہا ہے, 10 کلومیٹر بھاگ رہا ہے. کوئی کہتا ہے میں روز 15 کلومیٹر بھاگتا ہوں. ابھی ایک صاحب میرے مثال کے طور پر وہ 8 کلومیٹر روزانہ بھاگ رہے تھے, چلو بڑی بات ہے بھائی. اچھا جس کی روح بہت فٹ ہوتی ہے وہ کیا کرتی ہے پھر, کیا بھاگتی ہے؟ جو بڑی فٹ روح ہوتی ہے وہ کیا کرتی ہے؟ ایوریج روح کیا کرتی ہے؟ بیمار روح کیا کرتی ہے؟ آپ کو یاد ہے جسم کی 6 حالتیں آپ کی خدمت میں عرض کی تھیں, 6 حالتیں بتائی تھیں, جیسے جسم جاگتا ہے, سوتا ہے, بیمار ہوتا ہے, صحت مند ہوتا ہے, زندہ ہوتا ہے یا مردہ ہوتا ہے, روح کی 6 حالتیں ہوتی ہیں. ان 6 حالتوں کی روشنی میں آج اس کو سمرائز کرتے ہیں, فٹ روح کیا کرتی ہے؟ چلیے اب جلدی جلدی اس کو بیان کرتے ہیں. بہت فٹ روح ہوتی ہے اس پر ہمیشہ علم اترتا رہتا ہے, علم اترتا رہتا ہے. کیسے علم اترتا ہے؟ کچھ کشف ہوتا رہے گا, کچھ سمجھ میں آتا رہے گا, حقیقت سے یا مجاز سے, حقیقت سے, اس دنیا کا یا اس دنیا کا, کہیں کا بھی, سب کا. اگر روح فٹ ہے, اگر روح بہت اچھی ہے, 12 کلومیٹر دوڑتی ہے ہر روز, تو دوڑ اس کی کیا ہے؟ اس کی دوڑ یہ ہے کہ اس پہ علم نچھاور ہوتا ہے اور خدا علم دیتا ہے. کہاں سے دیتا ہے؟ وہ مالک کائنات ہے, کہیں سے بھی دے دے گا. وہ مسبب الاسباب ہے, کبھی پانی سے دے گا, کبھی آگ سے دے گا, جس طرح انبیاء کو دیتا تھا. کبھی آگ سے بولتا تھا, کبھی درخت سے بولتا تھا, کبھی لاٹھی سے بولتا تھا, کبھی آسمان سے بولتا تھا. اگر روح طاقتور ہے, زمین و آسمان उसके सिखाने वाले हैं और ये सीखने वाला सीखता है, इसकी रूह खूब तरक्की करती है, हर रोज सीखता रहता है, हर रोज सीखता रहता है, एक शर्त के साथ, जिस दिन बीमार पड़ता है क्लास बंद, जिस दिन बीमार पड़ता है क्लास खत्म। वो किस तरीके से? शेख अब्बास कुम्मी कहने लगे, मैंने नमाज शब की आदत डाली, मुझे याद आता है शेख अब्बास कुम्मी का, मुमकिन है किसी और का, लेकिन मुझे अभी यही याद आ रहा है, कहते मैंने नमाज शब की आदत डाली, आदत डाली, बहुत अरसा हो गया पढ़ते पढ़ते पढ़ते, फिर एक वक्त आया मैं देखने लगा कभी कोई उठाने वाला उठाता था, कहता था कि शेख अब्बास उठो नमाज पढ़ो, कहते मैं उठ जाता था नमाज पढ़ता था, क्या नहीं, एक दिन मैंने देखा आया कहने का उठो नमाज पढ़ो, मैंने क्या हो गया इसको, कल तो बड़े अच्छे तरीके से अदब से सिखा रहा था, आज तो इतनी बदतमीजी से ठुड्डा मार दिया इसने, ये क्या किया इसने। फिर कहने लगे मैंने देखा ये तो कुल्लो यौमिन हुआ फीशान, हर रोज एक नए तरीके से उठाता है, एक दिन डांटता है एक दिन प्यार करता है, किस दिन इस तरह से किस दिन उस तरह से। कहने लगे मैं उस्ताद के पास गया, मैंने कहा क्या है भाई, इसको उठाना है तो ये हर रोज नए तरीके से क्यों उठाता है। फरमाया जिस दिन मकरूह करते हो सुबह को गुस्सा करता है, मकरूह बंद करो, मकरूह क्यों करते हो, ये तुम्हारे मकरूह पे इसको गुस्सा आता है, अगर तुमने गुनाह किया ना तो उठाने ही नहीं आएगा, फिर ये गुनाह करोगे तुम्हारी रूह बीमार है, तुम्हारी क्लास बंद, आज कोई क्लास नहीं है, और अगर ज्यादा बीमार रहे तो स्कूल से निकाल देंगे, स्कूल से निकाल देंगे, बहुत बीमार हुए डिग्री सस्पेंड कर देंगे, कहीं और भी दाखला नहीं मिलेगा, हम लोग का कहीं दाखला हुआ है, हमें कोशिश ये करनी है कि हमारा दाखला हो जाए, हमें अपनी रूह पे मेहनत करनी है, आई जो मजाक नहीं है, सीरियस है, हमें अपनी रूह पे मेहनत करनी है। मैं नहीं कह रहा हमारा दाखला नहीं हुआ, हुआ हुआ है, नहीं होता ना तो यहां भी नहीं आ सकते थे, कम से कम यहां दाखला है। लेकिन एक बात है, अहले बैत की क्लासें जमीन के फर्शों पे नहीं है, अहले बैत की असली क्लासें कहीं और अर्शों पर हैं, ये फर्शों पे नहीं हो रही है, कहीं और हो रही है। उन क्लासों में कौन जा रहा है, उन क्लास में नहीं मालूम कौन जा रहा है, कौन जा रहे हैं वो जो मेहनत कर रहे हैं। तो अगर रूह बहुत अच्छी है तो क्या होता है, परवाज करती है, परवाज करती है क्या मतलब, इल्म मिलता है, हकीकत कश्फ होती है, मसाइल को जानने की कोशिश करता है, अपनी गलतियों को खुद पहचानने लगता है, अपनी गलतियों को खुद पहचानता है, आज गलती करता है कल उसको बताया जाता है कि तूने ये जो काम किया गलत किया, जो मैंने आपकी खिदमत में रजब अली खयात का वाकया लिखा बयान किया। तो ये इल्म मुसलसल मिलना शुरू हो जाता है, और अगर ये बात और आगे बढ़ती रहे तो फिर पता नहीं कहां कहां का इल्म मिलना शुरू हो जाता है उसे। अगर कोई इस मकाम पे पहुंचने लगे तो बाज़ औक़ात ऐसी बातें करता है जो किसी की अकल में नहीं आती, और जब वो ऐसी बातें करता है जो किसी की अकल में नहीं आती तो उरफा ने इसके लिए एक उन्वान रखा है, कहते हैं इसको शतहियात बकता है, शतहियात करता है। शतहियात क्या होता है, जिसको हम लोग कहते हैं बेपरकी उड़ाता है, क्यों, किसी को समझ में नहीं आता ये क्या क्या रहा है, और उसमें अगर गलत हाथों के अंदर फंस जाए तो फिर मंसूर हल्लाज बनता है, जिसको फांसी चढ़ती है, फांसी लगती है, फिर उसे मुसीबत में फंस जाता है। ये बहुत आगे की बात हो गई, पीछे वापस आते हैं। अच्छा, ये तो वो था जिसकी रूह बहुत फिट है, जिसकी रूह नॉर्मल है, एवरेज है, हम लोगों की जैसे बॉडी की तरह के लोग, कि ठीक है बीमार तो नहीं है लेकिन बहरहाल 2-3 किलोमीटर भाग भी नहीं सकेंगे, हाँप जाएंगे, कांप जाएंगे। तो हमारी रूह क्या होती है, हमारी रूह सिर्फ इतना कर ले गुनाह ना करे, काफी है, अब यहां से शुरू करें। सेहतमंद रूह गुनाह नहीं करती, सेहतमंद रूह गुनाह पे रिजिस्ट करती है। नफ्स लवामा, नफ्स लवामा कौन है, अगर गलती करता है तो अपनी मजम्मत करता है, कहते ये क्या किया, ये नहीं होना चाहिए था, फजर की नमाज कजा हो गई, अपने ऊपर गिरफ्त करता है, कहते ये क्या गलती की, दिन का आगाज ही नाफरमानी से कर दिया, ये क्या मुसीबत की, अपने ऊपर गिरफ्त करता है, इसको कहते हैं नफ्स लवामा। ये बीच का हिस्सा हो जाता है, नफ्स अमारा भी है, कौन सा, असल दिमाग में सारे आइडियाज गुनाह के आते हैं, आइडियाज सारे गुनाह के आते हैं, अब इससे क्या होगा, फिर गुनाह करेगा, इसका मतलब कब तक रिजिस्ट करेगा, आखिर में गुनाह करेगा ही, अब हम लोग क्या करें, आज बड़ी बातें हो गई इस सिलसिले के अंदर, हम लोग मेहनत करें रूह तरक्की करती रहे। आपसे मैंने कहा हमें कैसे पता चले हमारी रूह कहाँ खड़ी है, आप खुद अपना जायजा ले लीजिए। नंबर वन, कभी कभी इल्म भी मिलता है, इसका मतलब है बुरी नहीं है अभी, बहुत बीमारी नहीं है, बहुत बीमारी होती तो ये भी नहीं होना था। फिर थोड़ा थोड़ा इल्म मिल रहा है, इसका मतलब ये है कि अभी चैप्टर क्लोज नहीं हुआ है, अभी चांसेस बाकी हैं। गड़बड़ क्या है, मुश्किल ये है कि एक्स्ट्रॉर्डनरी इल्म नहीं मिल रहा है। दूसरा मसला ये है कि कभी मकरूह के साथ गुनाह भी हो रहा है, इसका मतलब क्या है, रूह वैसे तो एवरेज है लेकिन बहरहाल बीमारियों से भी दो चार है। अब इन बीमारियों से निकलना कैसे है, वही जो मैंने पेपर का तरीका बताया था, उसके बाद उसके ऊपर। अच्छा, इसमें भी बहुत रास्ते हैं। अभी एक रास्ता यह है कि जो फिजिकली गुनाह हो रहे हैं पहले उनको लिस्ट करता है, फिर अगले मरहले के अंदर जो मेंटली गुनाह हो रहे हैं उन्हें लिस्ट करता है। कब मैं खुदा पे शाकी हो गया था, मैंने खुदा से शिकवा किया था, गलत बात थी। किस जगह पर खुदा से नाउम्मीद होने लगा था, ये गलत बात थी। किस जगह पर दूसरे को दिखावे के लिए काम किया था, ये रियाकारी थी। किस जगह पे कंजूसी की थी, ये बात सही नहीं है। जब पहले जिस्मानी गुनाह को चेक करें, फिर दूसरे लेवल में जाकर नफसानी गुनाह को, फिक्र के गुनाह को चेक करें। इस तरह ये प्योरिफिकेशन का अमल चलता रहता है। और मैं अभी पिछली मजलिस में भी अर्ज कर रहा था, जब हम ये सारी बातें करते हैं ना तो बाद लोग समझने लगते हैं कि इसका मतलब है ये दास्तान हमसे अलहदा है, हम तो इसमें आए ही नहीं। नहीं अजीज, अगर नहीं आते ना तो यहां भी नहीं होना था। फिर ये जो आप फर्श पे यहां बैठे हैं, इसका मतलब क्या है, आप अभी क्लास में हैं, किसी ना किसी क्लास में। अब मैं आपको मजाक में एक जुमला कह दूं, अभी क्लास से पहले एक हॉस्पिटल भी है, क्लास से पहले एक हॉस्पिटल भी है। अब मैं तो कुछ लोगों को शायद ये दास्तान समझ में आए कि ये जो मैं आपको हॉस्पिटल कह रहा हूं ये होता क्या है। आप जब भी मानवीय एतबार से अपने नफ्स के ऊपर मेहनत करना शुरू करेंगे, आपको किसी ना किसी हॉस्पिटल की सेंस आएगी, और उस हॉस्पिटल की सेंस में आपको पता चलेगा कि आपकी बीमारी क्या है, उस बीमारी का इलाज क्या है। अब ये आपके ऊपर है कि आप बीमारी का इलाज करवा रहे हैं या आप नहीं करवा रहे, ये आपके ऊपर है। ये खुदा ने मुताल सारे चांसेस देगा और आप मुसलसल चांसेस लेंगे। अभी भी मैं और आप मिलकर चांसेस ले रहे हैं। क्यों मिल रहे हैं हमें ये, क्योंकि हम सईद उशौदा से मुतसिल हैं। ये फर्श अजा का सदका है। फर्श अजा बहुत बड़ी नेमत है, हमें मालूम नहीं है। हमने इसके ऊपर थोड़ा थोड़ा एनालिसिस किया कि भाई ये जो अजादारी है इसने हमें क्या दिया। हमारा एक थीसिस था तकरीबन 18 साल पहले लिखा था पाकिस्तान में फ़िरका वारियत के बुनियादी मसाइल के ऊपर, तो वो एम फिल का थीसिस था पॉलिटिकल साइंसिस का। तो उसमें हमने इस बात का जायजा लेने की कोशिश की थी कि लास्ट 500 ईयर्स में सब कॉन्टिनेंट में जो सेक्टेरियनिज्म है उसकी रूट्स कहाँ कहाँ पर है। सही, उसी दौरान में साइड में ये डिस्कशन जहन में आया था कि ये जो आज़ादारी है इसने हमें दिया क्या क्या, इसने हमें क्या दिया है। तो हम फिर एक जुमले में इस नतीजे पर पहुँचे थे, दुनिया ये कहती है ये कौम अज़ा मना रही है, और हमें समझ में आया था कि ये अज़ा है जिसने कौम बनाई हुई है। अज़ा ने कौम बनाई है। आप किसी भी शब आशूर इस कौम का जायजा ले सकते हैं, कोई पारसी कैलेंडर पर है, ईरानियों का एक और कैलेंडर है, कोई इंग्लिश कैलेंडर के ऊपर है, कोई किसी और कैलेंडर के ऊपर है। शबे आशूर सबका कैलेंडर इमाम हुसैन पर है। ये कौम है, ये एक अलहदा कौम है। इस कौम का अपना एक मिजाज है, इस कौम की अपनी एक लुगत है, इस कौम की अपनी एक जबान है, ये उस जबान में बात करती है, एक अलहदा कौम है। अलबत्ता ये वो कौम है जो खैर उम्मतिन उखरजत लिन्नास की तरह है, इसको सबकी मदद के लिए उठाया गया, बनाया गया। तो आप अल्हम्दुलिल्लाह रब्बिल आलमीन सईद उशहदा की इस कौम का हिस्सा है। और ये कौम क्यों बनी है, ये अली असगर की मजलूम खून से बनी है। पाकिजा तरीन, दुनिया के बरगुजीदा तरीन खून ने इस कौम को बनाया और इसको लेके आगे बढ़ने का जज्बा दिया। حسن کسی کو اگر دنیا میں مشکل سمجھ میں آتی ہے اور وہ سعید الشہدا کا چاہنے والا ہے, ہر مشکل آسان ہونے لگتی ہے جب سعید الشہدا کی مشکل کو سوچتا ہے. اور ان مصائب کے ذکر نے ہمیں ان مسائل کو جھیلنے کے لیے اور تیار کر دیا. سعید الشہدا اور ان کا ساتھ دینے والے جو شہید کہلاتے ہیں, شہدا کے مقامات درجات بیان کیے جاتے ہیں. ہمارے پاس جنگ احد میں جب بیان کرتے ہیں روایات کے اندر, جنگ احد میں حضرت حمزہ شہید ہوئے تو وہ سید الشہدا کہلائے, شہدا کے سردار. جنگ موتا کے اندر حضرت جعفر طیار شہید ہوئے, ان کو سید الشہدا کہا گیا, شہدا کے سردار. اور مولا ابو الفضل کے لیے ایک روایت ہمارے پاس موجود ہے, بڑی عجیب روایت. امام معصوم ارشاد فرماتے ہیں, میرے چچا عباس کا وہ مقام ہے دنیا کے سارے شہداء ان کے مقام پہ حسرت کرتے ہیں. ساری تاریخ کے شہداء کے اندر مولا ابو الفضل العباس کا ایک مقام ہے, امین معلوم مقام کون سا. اہل بیت اطہار علیہ السلام نے مولا ابو الفضل العباس کے مقامات کو مختلف تعبیرات سے ارشاد فرمایا. اور مصائب سے پہلے فقط اگر عرض کرنے کے لیے عرض کروں, ایک کتاب کوئی آپ دیکھ لیجئے جس نے شب عاشور کے سید الشہداء کے جملات کو جمع کیا, ان جملات کے اندر ایک جملہ سید الشہداء کا مولا ابو الفضل العباس کے لیے. عزیز ہم شبیہ ممبر کے اوپر بیٹھ کر بعض اوقات آپ کو کہنا مستند ہے تو پھر آپ سمجھ لیں مستند ہے. سید الشہداء کا مستند جملہ ہے, بنفسی انت یا اخی, مولا ابو الفضل العباس کے لیے کہا تھا, اے میرے بھائی میری جان تجھ پہ قربان. کتنا چاہتے تھے سید الشہدا ابو الفضل کو. ابو الفضل نے کبھی بھائی نہیں کہا تھا, اور سید الشہدا فرما رہے ہیں, بنفسی انت یا اخی, میرے بھائی میری جان تجھ پر قربان. کتنا عجیب مقام ہے یہ مولا ابو الفضل العباس کا. مولا ابو الفضل العباس وفا, ایثار, قربانی, جذبہ, ان سب کے بادشاہ کیسے بنے. تو میں کبھی کبھی سوچتا ہوں, اگر کسی کی مہارت ہونا کہ وہ شمشیر اچھی چلاتا ہو, آپ اس سے کہیں تم شمشیر چلاؤ تو یہ بات, وہ شمشیر چلا دے تو یہ بڑی بات نہیں ہے. بڑی بات کیا ہے, کوئی ابو الفضل جیسے سے کہے عمر سعد سے رات کی مہلت لاؤ, یہ امتحان ہے. اور مولا ابو الفضل العباس نے یہ امتحان دیا. عزیزو میں صرف اتنا عرض کر دوں, کبھی کسی شریف کو کسی پست انسان سے مانگنا پڑ جائے نا, بہت سخت ہے, مصیبت کا کام ہے, خدا کسی پہ نہ لائے. کسی شریف انسان کو کسی پست انسان سے کچھ مانگنا پڑ جائے, میرے ابو الفضل نے سید الشہداء کی خاطر یہ امتحان بھی دے دیا, کہا میرے مولا کا حکم ہے. مورخین کہتے ہیں اگر مولا ابو الفضل العباس مہلت مانگنے نہ جاتے نا, کوئی اور جاتا, تو شاید اصحاب مانتے بھی نہیں کہ ہمیں مہلت دینی ہے, مہلت لیتے بھی نہیں. پھر وہ مولا ابو الفضل العباس کو بھیجا کہ اب عباس جیسا جب مہلت لے کر آئے گا تو باقی اصحاب بھی خاموش ہو جائیں گے کہ ہاں ہم مہلت لے لیتے ہیں. لیکن یہ کام بھی آسان نہ ہوا. عمر سعد کے سامنے پہنچے, کہا مہلت چاہیے, اس نے مہلت دی, لئین نے کہا خیمے بھی یہاں سے ہٹانے ہوں گے. ابو الفضل العباس کو غصہ آیا, ایک لائن لگائی اپنی شمشیر سے, کہا تجھ میں جرات ہے تو اس کے ادھر ہو کر آ, پھر میں اپنی شمشیر دکھاؤں تجھے. ایک بار پھر ضبط کا یہ پہ کر امتحان میں گیا, اور سید الشہدا نے کہا بھیا پیچھے ہٹ جاؤ, اور وہ خاموشی سے پیچھے ہٹ گیا, پھر امتحان دے دیا. بار بار امتحان دیتے رہتے تھے صبر اور وفا کا. بس عاشور کا دن آیا. اب عاشور کا دن ہر انسان کے لیے ایک سختی ہوا کرتی ہے. عزیزو کسی انسان کے لیے کتنی بڑی سختی ہے, یہ وہ سقائے حرم حسین ہے جو نہیں معلوم کتنے دن سے یہ محنت کر رہا ہے کہ جیسی بچوں کو پیاس لگتی تھی یہ چند لوگوں کو تیار کرتے تھے, دشمن کے اوپر حملہ کرتے تھے اور پانی لے کر آتے تھے, بچوں کو پانی پلایا کرتے تھے. اب آج عاشور کا دن آیا ہے, صبح سے بچے کہہ رہے ہیں عباس ہم پیاسے ہیں, اور اجازت نہیں ہے.
مولا ابو الفضل العباس بار بار سید الشہداء کے خیمے کے سامنے آ کر کھڑے ہوتے ہیں، یہ کہتے ہیں مولا مجھے جانے کی اجازت ملے، ہم مولا ابو الفضل کو بار بار فرما رہے ہیں اے عباس تم ہمارے لشکر کے سردار، جب عصر عاشور نزدیک آئی امام سے فرمایا، کہا مولا وہ لشکر کہاں جس کا میں سردار، حبیب ابن مظاہر شہید، مسلم اوسا جا شہید، ہاں ہور شہید، سب شہید ہو گئے، اب کوئی لشکر میں نہ بچا، اب میں جانا چاہ رہا ہوں۔ اور ایک جملہ عجیب نقل کرتے ہیں، بیان کرتے ہیں، کہتے ہیں گویا مولا ابو الفضل نے کہا اب بچوں کی علاتش علاتش برداشت نہیں ہو رہی ہے، اب بچوں کا چلانا، ان کا پیاس سے بلبلانا، بس ایک موقع پہ اجازت ملی مشکیزہ لے کر جاؤ، شاید سکینہ کی پیاس کے لیے بندوبست ہو جائے۔ ابو الفضل عباس بیویوں سے رخصت کرنے کے لیے خیمے کے اوپر آئے۔ عزیزو عجیب لمحہ ہوگا وہ لمحہ، ہم لوگوں میں طاقت نہیں ہے بیان کرنے کی، لیکن ہمارے پاس یہ روایت اس طرح سے بیان کرتی ہے، کہتے ہیں جب بی بی زینب کے سامنے آئے تو بی بی زینب نے بس ایک جملہ کہا، کہا عباس اب سمجھ میں آیا کہ بازو میں رسی بندے گی، فرمایا بابا نے کہا تھا زینب تیرے بازو میں رسی بندھے گی، تو میں سوچتی تھی جس کے 18 بھائی ہو، عباس جیسا بھائی کس میں دم اس کے سامنے میرے بازو میں رسی باندھے، عباس اب بازوؤں میں رسیاں بندھیں گی، بس عباس روانہ ہوئے۔ ارے ابو الفضل تو چلے گئے، میں معلوم مولا حسین نے کیسے ابو الفضل کو الوداع کیا ہوگا، کل رات کہہ رہے تھے عباس تجھ پہ میری جان قربان، اب جان جا رہی ہے، حسین دیکھ رہے ہیں میرا بھیا جا رہا ہے، سید الشہداء کی آنکھوں سے رخصت ہوئے، مولا ابو الفضل عباس شط فرات پر پہنچے، دشمن کا شدید ترین بہرا ہے، علی کا بیٹا وارد ہوا، دشمن کو چیرتے ہوئے نہر فرات تک پہنچے، دشمن نے لشکر لگا دیا لیکن کوہرام بپا کر دیا، اس میں شجاعت ہے، اس میں بہادری ہے، دشمن کے اندر مشہور ہو گیا علی کا بیٹا آیا ہے، اب کسی میں مجال نہیں کہ وہاں پہ کھڑے ہو، لشکر کو چیرتے ہوئے نہر فرات تک پہنچے، مشکیزہ کو اٹھا کر بھرا، دو چلو میں پانی لیا، اب نہیں معلوم کیا ہوا، میں کہوں گا شاید سکینہ کا چہرہ نظر آیا، پانی کو پانی پہ دے مارا، واپس پلٹے، دشمن کے درمیان سے گزرنا ہے۔ اب اگر کوئی پوچھے انسان کی زندگی کا مقصد کیا ہوتا ہے، ہدف کیا ہوتا ہے، تو میں کہوں گا عباس کی زندگی کا بس ایک مقصد ہے، یہ پانی سکینہ کے خشک لبوں تک پہنچنا ہے، بس ایک ہی مقصد ہے، اب اس میں ہاتھ کٹے یا بچے عباس کو پرواہ نہیں ہے، سیدھا ہاتھ کٹا، شیر پڑا واللہ ان قطعتم یمینی انی احامی ابدا اندینی، دوبارہ آگے بڑھے، ایک اور ضرب لگی، بایا بازو بھی قطع، مشکیزہ کو کٹے ہوئے بازوؤں میں سنبھال لیا، ارے سکینہ میں آ رہا ہوں، پانی پہنچے گا، سکینہ نے بچیوں کو جمع کیا ہوا ہے، ارے بچوں میرا چچا گیا ہے، یہ جو کہتا ہے وہ کر کے آتا ہے، یہ کہتا ہے آؤں گا تو پانی لے کر آؤں گا تو پانی آئے گا۔ ابو الفضل بڑے، اب تیرے سے دم چلنا شروع ہوئے، ایک تیر مشکیزہ پہ لگا، عباس کی ہمت ٹوٹ گئی، ارے پانی بہ گیا۔ عزیزو بعض جگہوں نے آپ نے زیارت کی ہوگی، ہمت کر کے یہ چند جملات بھی عرض کر دوں، آپ نے زیارت کی ہوگی کربلا کی، کربلا میں اگر زیارت گاہ کو آپ نے دیکھا ہوگا، خیمے ایک طرف ہے، ہاتھ کٹے ہوئے دوسری طرف ہے، عباس کا روضہ ایک اور طرف ہے، کیا کٹے ہوئے ہاتھوں سے پانی لینے جا رہا تھا، ہاتھ کٹ چکے تھے پھر دوبارہ نہر کی طرف گئے، ارے پانی تو لاؤ گا، ایک گرز لگا زمین پر گرے، ادھر حسین دیکھ رہے ہیں، ارے علم لہرا رہا ہے، علم میرے بھائی کا لہرا رہا ہے، جب بھی علم لہراتا ہے حسین کا دل ڈوبتا ہے، अरे खुदा मेरे भाई को बचाए। एक मौका आया, अलम जमीन पर गिरा, हुसैन ने कब्र थाम ली, अलार इनका सरा जहरी, अरे मेरी कब्र टूट गई। हुसैन किस तरह पहुंचे लाश अब्बास तक ये नहीं मालूम है, लेकिन बस एक रिवायत, अजीजों मुझ में कोई ताकत नहीं है ना मुझ में सलाहियत मसाहिब पढ़ने की, तुम अबुल फजल के चाहने वाले हो, मुझे पढ़ना है। बस एक मसाहिब में से बीवी की रिवायत अर्ज कर दूं। एक पढ़ने वाला नजफ अशरफ में करबला मुअल्ला में सैयदुश्शहदा का चाहने वाला, हमेशा मौला अबुल फजल अब्बास के मसाइब शब जुमा पढ़ा करता था, हमेशा पढ़ा करता था, सारे मसाइब तफसील से बयान करता था। उसके दोस्त के ख्वाब में बीबी तशरीफ लाई और उन्होंने कहा इससे कहो मेरे फर्जंद के मसाइब को पूरा पूरा पढ़े। अब वो पढ़ने वाला हैरान रह गया, सारी किताबों को देख लिया, कोई और रिवायत ना मिली। बीबी से इल्तिजा की, बीबी नहीं मालूम कौन से मसाइब रह गए। बीबी तशरीफ लाई और फरमाया मेरे चाहने वालों को बताओ, अरे मेरे बेटे के शाने कटे, सीने में तीर लगे, ये जुलजुला से नीचे कैसे आया होगा। हुसैन एक वक्त था ना जीन पे थे ना जमीन पे थे, ये आशिक है हुसैन। सैयदुश्शहदा अब्बास अब्बास के लाशे पर पहुंचे, अब्बास को देखा आखिरी दम है, एक मौके पे सर उठाया और कहा भैया आज तक तूने कुछ नहीं मांगा, अब इस वक्त कुछ कह दो। बस एक जुमला कहा मैं बाबा पाऊ सकीरा से पानी का वादा किया था, मेरा लाशा लेके ना जाना। मौला ने अलम उठाया, अलम लेकर बच्चों की तरफ वापस गए। सकीना समझ रही है अब्बास आ रहे हैं, बच्चों को जमा किया, प्याले उठा लिए, अलम आया अब्बास ना है, प्याला तोड़ दिया, अरे मेरे चाचा कहाँ है। अरे बच्ची वो पानी ना ला सके, अब नहर पे रह गए। गोया बच्ची कह रही है चाचा से कहो पानी नहीं चाहिए, मैं प्यासी रहने को तैयार। माजब है उसे